नमस्कार, उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सशिन्द्र गौतमसँगै म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको मंगलबारको श्रृंखलामा हामी गएको सातादेखि शंकर लामिछानेको निबन्ध संग्रह एब्स्ट्राक्ट चिन्तन प्याजको वाचन सुनिरहेका छौं। आज यसको दोस्रो श्रृंखला लिएर आइपुगेका छौं। गएको साताको कार्यक्रम धेरैले राम्रो भनेर प्रशंसा गर्नुभएको छ। एब्स्ट्राक्ट चिन्तन प्याजको शीर्ष निबन्ध अब आजको कार्यक्रमको पहिलो चरणमा वाचन हुन्छ। हिजो साँझ बाङदेल जिल्ला नयाँ सडकमा भेटे। भन्नुहुन्थ्यो, शङ्करजी तपाईँको लेख, त्यो लेख शङ्कर लामिछानेको दृष्टिमा पढे, कस्तो लाग्यो? मजाको छ, अलि रियलिस्ट छ, अब एउटा एब्स्ट्राक्ट पनि लेख्नुहोस् न। एब्स्ट्राक्ट पेन्ट गर्ने त तपाईँको काम, म कहाँ पेन्टिङतिर जाउँ अब? होइन, पेन पिक्चरमा एब्स्ट्राक्ट शैली प्रयोग गर्नुहोस् न। म हाँसिरहेँ, हाँस्न जान्नु पनि ठुलो कला हो। मानिसको उमेरमा विकास हुनासाथै उसको हाँसोको कलामा अनेक रङ चढ्न थाल्छन्। हाँसेर मैले बाङदेलजीलाई बिदा दिएँ र कुरालाई पन्छाएँ पनि। बेथितजीको हातमा हिमानीको कभर डिजाइन थियो, देख्नासाथ बुझिन्थ्यो बाङदेलको बुरुस हो। त्यसरी नै जसरी हिमानी नाम सुन्नासाथ बेथितको कलमको सम्झना आउँछ। भन्नुहुन्थ्यो, तपाईँ जस्तो कलम चल्ने मान्छे एउटा कथा एक दुई दिनमा लेखेर दिनुहोस् न, म विदेश जाँदैछु यसलाई छपाउन, विजयादशमीको साइतमा झिक्ने। म हाँसिरहेँ, हाँस्न जान्नु पनि ठुलो कला हो। कुन मानिससँग कसरी हाँस्नुपर्छ त्यो जानिएन भने रोएको बराबर दुःख पाइन्छ। हाँसेर मैले बेथितजीलाई बिदा दिएँ र कुरालाई पन्छाउन खोजेँ पनि, तर मनबाट न बेथित गए, न बाङदेल, न हिमानी, न एब्स्ट्राक्ट। मन पनि कमालको वस्तु हो, त्यसमा कुरा पसेपछि निकाल्न गाह्रो छ। निकाल्न खोज्यो आफ्नो व्यक्तित्व र कुराको स्वयंको व्यक्तित्वमा सङ्घर्ष भइदिन्छ। मनबाट फेरि त्यही कुरा पसेकै रूपमा किमार्थ निस्किँदैन, त्यसको काँचुली फेरिसकेको हुन्छ। मैले मन पल्टाउन थालेँ, हेरिहाल्नु यसमा खेलिरहने कुरा पनि कति छ। बेथितजी, कृष्णले मुख खोलेर यशोदालाई विश्वरूप देखाएका थिए, तपाईँ आज मेरो विश्वरूप हेर्नुहोस्, मेरो मनमा के छ। तर पहिले म तपाईँलाई एउटा कुराको सम्झना दिइहालौँ। म 20 शताब्दीको अङ्ग्रेजी एउटा बुद्धिजीवी हुँ, मध्यवित्त परिवारको, विवाहित, केटाकेटीको बाबु, तरुण हो, स्वस्थ, निर्माणको भावनामा दत्तचित्त, सोझो नागरिक, र म चिन्तित छु, मेरा अनेक समस्या छन्। सबभन्दा ठूलो समस्या हो, म 10 गजा जमिनमा उभिएको छु। एकातिरको सिमानामा मेरो पुर्खाको विश्वास छ, एकातिरको सिमानामा मेरा सन्तानको विश्वास। म स्पुतनिकको उडानमा खुसी पनि हुन्छु। चन्द्रमाको धुलोमा रुसको हँसी हतौडा अङ्कित चिन्ह उतारेको सुन्दा मलाई यस्तो गौरव अनुभव हुन्छ, मानौ हँसी हतौडा मेरै घरबाट खुसेबले मागेर लगेका थिए। र अर्कोतिर चन्द्रमामा ग्रहण लागेको बेला पेटमा कुनै गर्भिणीले छोइदिन्छ कि भन्ने म पीर पनि मान्दछु। च्यामे पोडेला दान पनि दिन्छु, मानौ महाराज मनु मेरा लामिछाने परिवारकै बाजे हुन्। म समाचारको निमित्त अखबारहरू, गोर्खापत्रदेखि लिएर टाइम्स र न्युज विकलीदेखि लिएर फिल्म फेयर र रोमान्स पनि पढ्छु। मलाई प्रत्येक खबरमा एक विश्वास सँगाल्नुपर्छ, परिरहेको छ। म्यारिलिन मनरोको आत्महत्या र एलिजाबेथ टेलरको नयाँ प्रेमको समस्या पनि मेरो मनमा छ। मेरो मनमा ड्याग ह्यासरोल्डरको मृत्यु, युएनओका कार्यवाही, युथ ह्यान्ड, अमेरिका र रुसको शीतयुद्ध, लाओस, सुएज, गलवान भ्याली, काश्मीर, मलाया, इरियन, सिलोन, सब समस्या मेरा मनमा छन्। हेनरी मिलरको ट्रपिक अफ क्यान्सर पढेँ, अब क्याप्रिकन कहाँ पाउने? सर विन्स्टन चर्चिलको तिग्रा बाँचियो, बन्छ कि बन्दैन? युएनओमा नेपालले के भन्ला? कङ्गोले कतापट्टिबाट भोट बढ्दा पाउला? छोरालाई टाइफाइड भएको निको भयो, अब आज मासु पाइने हो कि होइन? एकादशी आजभोलि दुवै दिन रे। एक वैज्ञानिकले घाँसबाट दूध निकाल्ने प्रयोग सफलताका साथ गरे। राष्ट्रिय तत्त्वले सिमानाभित्र पछि फलाउनलाई गोली हान्यो। फ्रान्सका राष्ट्रपतिलाई हत्या गर्ने प्रयास गरियो। अल्जेरियाको समस्या कसरी सुल्झनियो? अल्बियर कामो पनि त अल्जेरियाकै हो। उसको आजकल मिथ अफ सिसिफस पढ्दैछु। टेलिभिजनको प्रसारण स्टेसरले युरोपमा उपलब्ध गरायो। पारीखेतमा ज्यापु मर्यो। मलाई जानए धुन्ला बाजा भन्थ्यो। त्यसको छोराछोरी छैन, बाङ्देलको पनि त छोराछोरी छैन। एब्स्ट्राक्ट चित्रण गर भन्छ, हिमानीको कभर जस्तो, व्यथितको भाषा जस्तो। यस्ता असङ्गत अनेक विचारका सिमानाको बीचमा मैले आफ्नो व्यक्तित्वको 10 गजे किनारा राखेको छु। पन्ठान ओ व्यतीतहरू र बाङ्देलहरू मेरो जीवन नै एउटा एब्स्ट्राक्ट जीवन हो। यसबाट त म रोज पन्छिरहेछु, रोज यसलाई पन्छाइरहेछु। रोज मेरो प्रातःकाल तरकारी किन्ने पैसा चाहियोबाट प्रारम्भ हुन्छ। रोज मेरो मध्याह पैसा आउने बाटो खोज्नमा खर्च हुन्छ। रोज मेरो सन्ध्या अलि बढ्दा थाकेर आएछुमा समाप्त हुन्छ। रोज मेरो परिचित कतै मर्दछन्, तिनको मृत्यु भुल्नुमा अलिकति समय खर्च हुन्छ। रोज अलि इतिहास सम्झन्छु, रोज अलि भविष्यको रेखाङ्कन गर्छु, रोज अलि वर्तमानको मूल्याङ्कन गर्दछु, रोज मोलमोलाई खरिद बिक्री बन्धक ब्याज गर्दछु। आफ्ना आस्थाको, आफ्नो विश्वासको, आफ्ना इच्छा आकांक्षाको। आज ल्याएको मासु नोकरलाई सुकुचाले ठगेछ, जम्मै हाडै हाड। आजको दुध एकदम पातलो, दाउरा कति चिसो, कति महँगो। यिनै सब कुराको घेरा छ जो गृहिणीले, बच्चाले, भान्सेले उद्गार पनि मेरै मनमा पोख्दछन्। यसभन्दा बाहेक अरू उद्गार छन् जो म स्वयं आफ्नो मनमा पोची टोपल्छु। आजको पार्लियामेन्टमा नेहरूले यसो भन्यो, त्यसमा कति सत्य होला। खुसचेपले बर्लिनबारे चालेको यो नयाँ कदमले संसारमा के असर पर्ला? विश्वयुद्ध भयो भने कहाँबाट सुरु होला? थ्यालिडोमाइड औषधिले कति बच्चाको जीवन अन्धकारमय हुने हो? आहा, एल्फ्रेड नायस कहाँ मर्न पुगेछ? तर उसको पहाडमै मर्ने इच्छा थियो अरे। बाङ्देलजी, कुन चाहिँ मानिसको जीवन एब्स्ट्राक्ट छैन, कुन चाहिँ मानिसको जीवन घृणित छैन? कमसेकम उसको मौनताले आफ्नो दुर्गन्ध नराकुन्जेल। कुन मानिसको भावना घृणित छैन? कमसेकम मुस्कानका तरिलीले त्यसलाई नपुरुन्जेल। कुन मानिसको मनमा लोभ छैन? कमसेकम नाराले त्यसलाई नमारुन्जेल। व्यथितजी, ती सतयुगी ऋषिमुनिहरूको जमाना छैन अब। अब त प्रत्येक जागरूक मान्छेको मस्तिष्क कृष्णको विराट रूपभन्दा कम सानो छैन। आजको प्रत्येक मान्छे एक भगवान हो, यस्तो भगवान जसले आफ्नो संसार स्वयं निर्माण गरेको हुन्छ। छलले, कपटले, धोकाले, हत्याले, ऐनले, गैर जिम्मेदारीले, अन्धविश्वासले, भक्तिले, श्रद्धाले, मूर्खैले। आजको भगवान फेरि धर्ममा घेरिएको पनि त हुँदैन। उसले आफ्नो प्रतिद्वन्दी क्राइस्ट र मोहम्मद र बुद्धमा पनि पाउँछ। फेरि आज भगवान अलि डिप्लोमेट पनि छ पुरेत जस्तै। यसो गर्न त कसो नहोला पुरेतजी, जीव हुन्छ जस्तो। आजको भगवान फेरि अनिश्वरवादी पनि छ बुद्ध जस्तै। र आजको भगवानलाई मानिसले कन्ट्रोल गरेको छ बर्थ कन्ट्रोल जस्तै। भगवान चाहियो हाजिर छन्, भगवान चाहिएन गायब छन्। जति मात्रामा चाहियो उति मात्रामा आउँछन्। कविताको निम्ति चाहियो छन्दबद्ध भई हाजिर, स्तुतिको निम्ति चाहियो होस भई हाजिर, चाकरीको निम्ति चाहियो इन्साइक्लोपेडिया भई हाजिर। गरिब परवर उर्दूमा, करुणा निदान संस्कृतमा, ख्वामित शुद्ध भानुभक्ति नेपालीमा, अँ भन्दै थिए। आजको मानिस स्वयं भगवान बनिसक्यो। उसमा ती सब गुण व्याप्त छन् जो एक ईश्वरमा हुनुपर्दछ। सिर्फ एक गुण आजको मानिसले हराएको छ र त्यो हो मानिसको गुण। त्यो सच्चा मानिस जो सिर्फ छ र मरुन्जेल मानिस नै भइरहन्छ र मानिसकै रूपमा मर्दछ। आजको मनुष्यत्व हराएको तर भगवान हुन नसकेको मानिस खोज्नुपर्ने भए व्यथितजी र बाङ्देलजी म कहाँ आउनुहोस्। मभन्दा ठूलो अमानवीयहरू मानिस तपाईँ पाउन सक्नुहुने छैन र अरूले स्वयं म जस्तो आफ्नै परिचय पनि दिने छैन। के गरौँ व्यथितजी, मैले आक्रोशमा आफूलाई अमानवीय भनेको होइन। म हेर्नुहोस् न, हिन्दू सबै भगवान् त मन पराउँछु नै, मलाई कसो कसो क्राइस्ट र बुद्ध र मुहम्मद पनि मनपर्छन्। मलाई ईश्वर उपरान्त सबै प्रकारका आस्था र उसका नाममा भएका सबै प्रकारका अत्याचारहरू पनि मनपर्छन्। ती नभएका भए ती क्रुसेडहरू, ती शङ्कराचार्यका हमलाहरू, ती अशोकका धर्मदूतका विजय यात्राहरू, ती तुगलक शाहका जिहादहरू, ती सब नभएका भए आज व्यथितहरू हिन्दू, बाङ्देलहरू इसाई तथा शङ्करहरू मुसलमान कसरी हुन्थे? म सबैमा विश्वास गर्ने र कुनैमा पनि श्रद्धा नगर्ने हुन सक्थे? कसरी म अहम ब्रह्मास्मि भन्न सक्थे? अब मलाई आफू उप विश्वास नभई अरू उप हुँदो। म त आजको मान्छे होइन व्यथितजी, म 1000 वर्षपछि जन्मिने पृथ्वीको मान्छे हुँ। मेरो जन्मकालमा राष्ट्रका परिधिहरू, विश्वासका परिधिहरू, धर्मका परिधिहरू, राजनीतिका परिधिहरू केही पनि हुने छैनन्। आज जो म दस गजामा उभिएको छु त्यसको कारण अब भनिदिउँ तपाईँहरूलाई, म चाहन्न तपाईँहरूको घेरामा आफूलाई पार्न, म चाहन्न तपाईँको रङमा डुबुल्की लगाऊ। सीमामा नागेपछि त मैले नागरिकता लिनै पर्छ, यसकारण म नागरिक, म स्वयं एक सिमाना हुँ जसले वर्तमानलाई भूतबाट र भूतलाई भविष्यबाट अलग गरेको छ। तपाईँले सिमाना देखेकै होला, दस गजाको बीचमा एक पञ्चमुखी लिङ्ग अज्ञात रूपबाट निर्मित, जसलाई कसैले बेलपत्र चढाउँदैन तर जसलाई सार्न पर्यो अथवा हटाउनु पर्यो भने बलि चढाउनु पर्दछ अनेकका रगतले। यो सिमानाको रङ के हो बाङदेलजी? सेतो जस्तो लट्टामा हुन्छ, खैरो जस्तो माटोमा हुन्छ, रातो जस्तो मानचित्रमा हुन्छ, बग्ने जस्तो नदीनालामा हुन्छ, अदृश्य जस्तो हिमालका टाकुरामा हुन्छ। यी सिमाना रेखा तपाईँलाई, तपाईँ बाङदेलजी यदि एब्स्ट्र्याक्ट चित्रण गर्न सक्नुहुन्छ भने म पनि मेरो मनलाई एब्स्ट्र्याक्ट चित्रण गर्न सक्दछु। तपाईँले त्यो नगरुन्जेल र नसकुन्जेल म पनि अव्यक्त रहन चाहन्छु। मैले आफूलाई आज एब्स्ट्र्याक्ट चित्रण गरेँ भने त्यसलाई बुझ्न फेरि पेरिसको वातावरणमा सास फेर्नुपर्नेछ। मेरो एब्स्ट्र्याक्ट चित्रण पढ्नलाई तपाईँलाई फेरि एक दिन घोक्नुपर्नेछ, यसकारण म हाँसिदिन्छु। यसकारण मेरो हाँसोमा विभिन्नता छ, एउटा व्यथितलाई, अर्को बाङदेललाई, अर्को मेरो छोरालाई। यसकारण म बाँचिरहेछु किनभने मैले आजसम्म अरूलाई र आफूलाई नै रियलिस्ट चित्रण गरेको छु। रियलिस्ट चित्रणमा त म एउटा प्याज हुँ, रङ्गहीन पत्रै पत्रले मोडिएको अनन्त दुर्गन्ध र गहिराई। आजको कृष्णको विराट रूप पनि त प्याज हो। त्यसकारण बाङदेलजी प्याजको एउटा स्टिल लाइफ लेख्नुहोस्, त्यसकारण व्यथितजी प्याजमाथि एउटा महाकाव्य लेख्नुहोस्। तपाईँहरूको त्यो कृति ऐतिहासिक हुनेछ कारण त्यसमा आजको व्यक्तित्व र आजको समाजको दुर्गन्ध अनन्त पत्रमा अनन्त कालसम्म सञ्चित रहनेछ। त्यही चित्र र त्यही काव्यमा म पनि अनन्त कालसम्म बाँचिरहनेछु। त्यो चित्र र त्यो कविता आज लेखिएन भने भोलि हिमानीको मृत्युमा, बाङदेलको मृत्युमा, शङ्करको मृत्युमा भविष्यले आजको इतिहास गुमाउनेछ, 1000 वर्षपछि सिमाना हराए जस्तै। श्रुति सम्वेगमा अहिले तपाईँले सुन्नुभएको वाचन शङ्कर लामिछानेको निबन्ध संग्रह एब्स्ट्र्याक्ट चिन्तन प्याजभित्र संग्रहित शीर्ष निबन्धको वाचन थियो। अबको चरणमा हामी यसै संग्रहभित्र संग्रहित अर्को निबन्धको वाचन सुनाउँछौ। शीर्षक छ पेन्डुलम अस्सिलेसन पेन्डुलम। यो कथा होइन किनभने न यसको आरम्भ छ न त्यसको अन्त्य, न यसमा कुनै नाटकीय तत्त्व छ, न यसमा कसैको चित्रण, न यसमा कुनै समस्या छ न समाधान, न यसका पात्रहरूको सुखान्त मिलन छ न दुखान्त मृत्यु नै। साँच्चै भन्नु भने यसका दुई पात्र म र ऊ बीच आजसम्म कुनै वार्ता, कुनै परिचय, भनौँ कुनै मिलन समेत भएको छैन। अझ साँच्चै भन्नु भने एक विशेष ठाउँमा कहिलेकाहीँ एक्कासी उसलाई देख्ने बाहेक म उसको अरू कुनै अन्य पक्ष जान्दा पनि जान्दिनँ। आयु सिद्धिसकेको उसको अनुहार छ, यति विघ्न चौरी परेको छ, अब बढी चौरी पर्ने सम्भावना छैन। मानव कालले थकित भएर अब उसको अनुहार कोतर्न छाडिसक्यो। कमसेकम मैले उसको उमेरको अड्कल लाउने प्रयास जबरजस्ती बन्द गरिदिएँ। गेरुवा लुगा लाएर दुवै हातमा दुई लट्ठी समातेर डल्ला डल्ला जस्तो भई उपसर बाहिर थाहा छैन कहाँबाट आइपुग्दछ। आइपुग्यो पहिलोपटक मैले जान्ने गरी पारदर्शी दृष्टिले उसलाई एकपटक हेरिदिएँ अनि फेरि आफ्नै संसारमा डुबुल्किएँ। आफू मात्र डुबुल्की मार्न हाम्रो आफ्नै संसार पर्याप्त छ। साथी, मित्र, परिवार, पैसा, परिस्थिति, पोजिसन केही चाहिँदैन। हाम्रो आफ्नै भूत हुन्छ, आफ्नै वर्तमान, आफ्नै भविष्य। यी तीन त्रिलोक बीच अनेक लोक हुन्छन्। त्यहाँनिर यस्तो भइदिएको भए, मैले त्यसो नगरेको भए, उसले त्यसो नभनेको भए, मैले त्यसको सट्टा उसको कुरा सुनेको भए हामी कति पनि शक्तिशाली छौँ। भएका कुरा जस्ताको त्यस्तै मनमा उमार्न सक्दछौँ, हुन सक्ने सम्भावना कल्पना गर्न सक्दछौँ, नहुन सकेका कल्पना प्राणवान बनाउन सक्दछौँ। वास्तविकता र परिकल्पना मानौ हाम्रा मस्तिष्कमा एकपछि अर्को एक नाश आइ गइरहने ज्वार र भाटा हुन् र विचारको हाम्रो सागरको तट खै छैन। मलाई ज्ञान छैन कति समयको अवधिपछि दोस्रो बाजी मैले सडकतिर हेर्दा ऊ त्यहीँ थियो, अर्धमुदित नयनले सोकेस हेर्दै झुम्दै पटपटाइरहेको। त्यो आएको थियो हिजो वा भर्खरै, अहिले वा सय वर्ष अघि वा दस वर्षपछि, को जानोस्। आफ्नो आत्मामा लीन भएर परम उत्कर्षमा पुगेर फर्केको, सृजन गर्ने व्यथामा रुमलिएको मैले म कसरी जानु। म हाँसिदिएँ मनमा नै। मूर्ति देख्नासाथ मानिस त्यसलाई देव्रे खान्दछन् र थालिहाल्छन् मनका पीर मर्का पोख्न, चाहे मूर्तिको मूल्य जेसुकै होस्। कुरा आयो गयो समाप्त भयो, दृष्टिबाट ऊ पन्छी हो, मैले उसलाई बिर्सिदिएँ। सम्झने खालको कुरा नै के छ र यसमा। व्यापार मध्यम छ यसकारण उत्साह पनि, यसकारण जागर पनि। आफ्नो काम छैन यसकारण बस्यो अरूको काम हेरिराख्यो। तिनको प्रतिक्रिया हुँदो रहेछ मनमा, आफू व्यस्त र मस्त भए तिनले पटक्क नसुने, आफू अस्त भए तिनको उन्नतिले घोष्ने, अवनतिले साहस दिने। कस्तो घिनलाग्दो भावना पनि आइहाल्दो रहेछ मनमा। म त कमसेकम यस्तो थिएन, हो परिस्थितिले यस्तो बनाउँदो रहेछ। के परिस्थिति, के परिवर्तन हँ। ट्वाक 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 ट्वाक, एउटा गेरुवा मूर्ति एउटा काँसको मूर्ति समक्ष आइपुग्छ। सन्यास मानिसले किन अप्नाउँछ, उसले किन अप्नायो होला, कुन उमेरमा अप्नायो होला। स्वास्नी पोइला गई भनेर, कर्जका साउले निखन्यो भनेर, भूकम्पमा सबै सुहाबो भनेर, अन्तरङ्ग मित्रले धोका दियो भनेर, 84 लाख जुनीको चक्रबाट उम्कु भनेर, संसारमा लोभ मोह क्रोध पाप परिवर्तनको जन्जाल भनेर भनेर, अपरिवर्तनीय अपरिमेय अगम्य अबोधसँग त्यस्तै भनेर आत्मसात गर्न। कैयन प्रश्न छन्, हुन सक्छन् कैयन सम्भावना छन्। उसको पनि तीन त्रिलोक छ र त्यसमा कापहरूमा कैयन लोकहरू। एउटा कुरा चाहिँ सत्य हो, उसले संसारप्रति निर्लिप्त भाव अप्नाउन खोजेको छ, तर पूर्ण निर्लिप्तता त भगवानको मूर्ति समक्ष मौन उजुरी पनि त गर्नु हुँदैन। कृपया टुरिस्ट डिपार्टमेन्टको बाटो, भावनाको माइक्रोस्कोपमा उसलाई जाँचिरहेको मेरो दृष्टि उचालेर म हेर्छु। स्वाभाविक दृष्टिमा वैयक्तिक फोकसमा आउन समय लाग्छ। म हेर्छु एउटा आकृतिपट्टि, एउटी ढम्मरडुस अमेरिकन नारी छ, अन्दाजी 85 वर्ष कि अन्दाजन मिस, म बताइदिन्छु। उसलाई यही सडकको अन्त्यमा पुरानो शाही दरबार अगाडि, कुन दुस्साहसको भरमा यिनीहरू यस उमेरमा संसारमा यात्रा गर्दा हुन्। यस उमेरमा संसार हेरेर फाइदा नै के, बाटैमा मर्ने हुन् वा घर पुग्न साथ, वा घर पुगेर स्लाइड हेर्लान्। थाहा छ तिमीलाई म काठमाडौँ पुगेँ, ओ तिमी कल्पना गर्न सक्दैनौ क्या अनौठो देश, कस्तो फोहोर र हिलो र भिख माग्ने बच्चाहरूको बीच क्या अनौठा पगौडा खडा छन् त्यहाँ। अनि जान्दछौ ती पगौडाको थाममा, छाना अडाउने थाममा सेक्सका कार्भिङ छन् र मानिस त्यसलाई पुज्दछ र अक्षता झर्कन्छ र हामी दङ्ग पर्छौँ। एन्ड देयर मेन गार्ड इज अ सिम्बल अफ क्रिएसन, यु नो दोज फ्यालिक रिलिजन, बट दे वोन्ट लेट अस इन्टर द टेम्पल। हाउ फन्नी, कुड यु इमेजिन, anybody of my age must have seen at least one real phallus in her life and they won't let me see a stone one. ट्वाक 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 ट्वाक, ऊ अर्को सोकेसतिर बढ्दछ। म मिनोसेटाबाट नयाँ सडक आइपुग्दछु र प्रयास गर्दछु सुन्ने एक मौन अर्थनाथ, जोगिनी नर्तकीलाई काँचको अक्सिडाइज्ड मूर्ति समक्ष ऊ ग्रान्डफादर वाचको पेन्डुलम झैँ झुमिरहेछ। उसका आँखा नभनौ, म स्वयं लज्जित हुन्छु। एक नर्तकीलाई यत्रो भगवान्लाई अर्पित गर्न सकिने श्रद्धा, कस्तो शक्तिको कस्तो दुरुपयोग। जीवन यस्तै हो, श्रद्धाको केही मापदण्ड हुँदैन। सायद श्रद्धा सब प्रकारले गर्न सकिन्छ, बुझेर नबुझेर, डरले, मायाले, त्रासले, आशले। अङ्ग्रेजी भाषा बडा मिठो भाषा हो। धेरै वर्ष अघि एउटा उक्ति सुनेको थिएँ, भ्यू फ्रम द आइभरी टावर। मैले कल्पना गरेँ हस्तीहाटको एक धरहरा, नेपाली इन्ट्रिकेट डिजाइनले परिपूर्ण एक अब्जर्भेटरी, अनि निर्बुद्धि म। कसो कसो विचार आयो मलाई, यो आइभरी टावर सडक बीच निर्माण गर्दा कति हात्ती ढले होलान्, कति औँलाले यसमा बुट्टा काटे होलान्, टावरको खुड्किलो उक्ली पाइतालाले कति माटो भुले होलान्। आज म बुझ्दछु त्यस महान भाषाको त्यो महान उक्ति, ट्वाक 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 ट्वाक। आइभरी टावरबाट गणेश हिमाल पारीको स्वच्छ निलो वितान पनि देखिन्छ। आइभरी टावरबाट हात्तीवन पारी तराईको सुनौलो माटो र बालीमा लुटपुटेको घाम पनि देखिन्छ। सिर्फ दृष्टि चाहिन्छ, अथवा सिर्फ दृष्टि चाहिन्न, को जानोस्। ट्वाक ट्वाक ट्वाक। निर्वृत्ततामा के दृष्टि, सन्यासमा के देवता, के नर्तकी। डिट्याचमेन्टका लागि वा एट्याचमेन्टकै लागि पनि कालले थकित भएर कोतर्न छोडेको अनुहार, के 85 वर्षको उमेर, के वा नवयुवक नै के। दुई हातमा लट्ठी समातेर ग्रान्डफादर वाच पेन्डुलम बन्नु र दुई विभिन्न विचारधारामा अस्सिलेट गर्नुमा। अङ्ग्रेजी भाषा राम्रो, निकै ग्राह्य छ, निकै बेस्या छ, कारण अरू भाषाको शब्द पेट बोक्न जन्माउन उल्लाज मान्दिन। उसका फ्यालिक रिलिजनमा यु नो टेम्पल डार्स आर नट क्लोज्ड, एनी रिलिजन अफ हिन्दू एज मस्ट हेभ सिन लट्स अफ कल्चरल एन्ड रेसियल मिक्सचर्स एन्ड दे वोन्ट लेट मी सी अ फेमिलाइज्ड आइडियल। ऊ आउँछ, म जान्छु। मलाई आशा छ ऊ मसँग भिख माग्नेछ, हात पसार्नेछ, बाँच्न खोज्नेछ। मलाई वास्तै नगरी, मेरो अस्तित्वको यति मात्र पनि वास्ता नगरी ऊ काँसको मूर्तिपट्टि नै बढ्छ। ऊ हेज सेड द्याट द कोल्डेस्ट थिङ एलिभ इज अ ब्रोन्ज फिगर ओभर द मेन्टल पिस। परहेप्स आई सेड इट माई सेल्फ अ फ्यु थाउजन्ड इयर्स अगो एन्ड अ फ्यु थाउजन्ड टाइम्स इन बिट्विन। त्यसैले त म भन्छु यो कथा होइन। यो कथा होइन किनभने न यसको आरम्भ छ, न यसको अन्त्य, न यसमा कुनै नाटकीय तत्त्व छ, न यसमा कसैको चरित्र चित्रण, न यसमा कुनै समस्या छ, न समाधान। यी जम्मै व्याख्या जीवनका व्याख्या हुन्, अनादि, अनन्त, असीम, सत्यम, शिवम, सुन्दरम, समस्या, उत्पीडन, समाधान, पेन्डुलम, अस्सिलेसन, पेन्डुलन, जन्म, जीवन, मरण, तीन त्रिलोक र कापमा अनेक लोक, आफू मात्र डुबुल्की मार्न हाम्रो आफ्नै संसार पर्याप्त छ। श्रुति सम्वेकमा पहिले हामीले सुनेको वाचन पेन्डुलम अस्सिलेसन पेन्डुलम शीर्षकको निबन्धको वाचन हो। यसलाई हामीले शंकर लामिछानेको एब्स्ट्र्याक्ट चिन्तन प्याज संग्रहभित्रबाट लिएका हौं। यसै संग्रहभित्रको अरू निबन्ध लिएर केही बेरमा आउनेछौ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ। श्रुति सम्वेक तपाईँ उज्यालो 90 नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ। श्रुति सम्वेकमा हामी शंकर लामिछानेको निबन्ध संग्रह एब्स्ट्राक्ट चिन्तन प्याजभित्रका निबन्धहरू वाचन गरिरहेका छौं। अबको चरणमा वाचन गर्ने निबन्धको शीर्षक छ चम्चनाको लयमा विलीन हुँदै। निर्मलको जीवनमा लिनको प्रवेश त्यसरी नै भयो, जसरी झिङ्गटीको खरिएको कापमा महिनौ सुतिरहेको घाँसको बिउ वर्षाको पहिलो झरीमा झुरमुराएर उठ्छ, झुरमुराएर उठ्छ छानाभरि, जीवनभरि, संसारभरि, कोठाभरि, आँखाभरि, सम्झनाभरि, भविष्यभरि, हिजोभरि, आजभरि, सधैँभरि। लङ प्लेइङका रेकर्डका मसिना मसिना घेराभरि, दिनले दिएर गएको रेकर्डमा अङ्कित सोनाटामा आरोह अवरोहभरि, निर्मलको कोठा गलैँचामा त्यसै तकिया बिना नै उत्तानु परि उपल्टेको छ। आँखा उसका दलिनका मसिना पङ्क्तिमा छन् र उति पङ्क्ति पग्लिरहेको अनुभव गर्दैछ। कोठाको एक कुनाबाट सङ्गीत रसिँदै आइरहेछ। त्यस सङ्गीतमा एउटा नाउ अथाह जलमा, रात्रिमा, जुनको सहारामा, मधुरो हावाको बहावमा तरङ्गित भइरहेछ। नाउलाई पियानोको पर्दाबाट निस्केका तरङ्गले प्रवाहित गरिरहेछन् र नाउ ढलपल ढलपल भई चाँदनीमा पाल टल्काउँदै बगिरहेछ। चन्द्रमा स्वयं करोडौं खण्डमा टुक्रिएर पानीमा छरिएर थरथराइरहेछ। भायोलिनको त्यस नाउमा आज निर्मल चढेको छ र उत्तानो परि आकाशलाई हेरिरहेछ र आकाशलाई समुद्रले पखालेको छ र आकाशको जिउमा अझै पानीका थोप्पाहरू टलपल टलपल गरी टल्किरहेछन्। त्यस्तै गरी जसरी लिनका अनुहारमा, लिनका जिउमा नुहाएर पानीबाट निस्कँदा पानीका स्वर्गाङ्गहरूको सृष्टि भएको थियो, सङ्गीतको त्यस सुमधुर स्पर्शमा निर्मललाई लिनको एक मायालु झङ्कार अनुभव भइरहेछ। यो स्पर्श जसले उसलाई समय र स्थानको परिधिबाट चुनाउन सक्छ, यो स्पर्श लिनको स्पर्श हो, लिनको सम्झना हो, लिनको सहवास हो, लिनको बिछोड हो। निर्मल लीन लीन वातावरण त्यही, कोठा फरक, निर्मल त्यही, सम्झना फरक, संगीत त्यही, प्रकम्पन फरक। ती औँला जसले निर्मलका कपाल सुमसुमाएका थिए, ती औँला जसमा एक फ्रिक्वेन्सी थियो पूर्ण बोधको, ती औँला जसले मस्तिष्कमा सञ्चार गरिरहेथे, अन्धकारमा डुकडुकी गरिरहेका दुई मुटुको अव्यक्त र शब्दहीन सन्देशहरू। ती औँला हामी दुई किन संसारको दुई भिन्न भागमा जन्म्यौं, हामी किन संसारको यसै भागमा मिल्न पुग्यौं, हामी किन फेरि छुट्टिने होला। स्लो निर्मल स्लो, लागेको छैन तिमीलाई जीवन ढिलोसँग बगोस्, बिछोडको समय ढिलिएर आओस्? स्लो लिन स्लो, लागेको छैन तिमीलाई जीवन ढिलोसँग बगोस्, मिलनको समय तन्किएर आओस्? यो मौन जसलाई सङ्गीतले अङ्गालो मारेको छ, यो मौन जो एक लयको काखमा लोलाइरहेछ, यो मौन जसका गर्वमा अनन्त वेदना जन्मन बाँकी नै छन्, अझ यो मौन, मौन कति मिठो, त्यति नै मिठो जतिको त्यो छाया छ एउटा छरिएको कपालको, निहुरिएको कपालको, जो हल्लिरहेछ मौनको श्वास प्रश्वासमा मैनबत्तीको ज्वालाबाट, अथवा लिन निष्पन्द छ र यो मैनबत्तीको शिखा निद्रामा उगिरहेछ र निर्मलको छाया लिनको काखमा बिलाएको छ। मेरो एउटा साथी छ लिन, उसको एक कविता सुन, सुन्दर शान्त र स्निग्ध शुभ्र शिखा मैनबत्तीको, मानौ प्रथम रजस्वलापछि स्नान गरेर शारदीय घाममा आफ्नो कौमार्य छरेर थकित थकित चाहिँ एक्लै एक्लै मुस्कुराइरहेकी अनुहार हो यो कुनै सुकुमारी नवयुवतीको अनि औँलाका कम्पन सोच्छ। मैले बीचका पंक्ति बिर्से, कविताको स्वरहीन भाषा झङ्कृत हुन्छन्, सुन्दर शान्त र स्निग्ध शुभ्र शिखा मैनबत्तीको, प्रज्वलित झैं हर्षले प्रकम्पित झैं दर्दले, एकातिर धप्प धप्प बलिरहेछ अनुहार, अर्कोतिर तप्प तप्प ढलिरहेछ अश्रुधार, अनि पुगेन र हाम्रो निमित्त यति नै आवश्यक पनि छ कविताका अरू पंक्तिहरू, कुनै दिन, अरू कुनै दिन, अब कति दिन, आज बिछोडको कुरा नगरौं नगरौं नगरौं, आज जीवनका मिठासका कुरा गरौं। जीवन जीवन त आश्चर्यले भरिएको एउटा वेदना हो। लिनले भनेकी थिए, अथवा सायद उसैले लिनलाई भनेको थियो, दुईजनामा जसले जसलाई जे भने पनि सत्यको वजन दुवैले बराबरी अनुभव गरेका हुन्थे। ती दुईको भेट हुनु, एकात्म हुनु, कुरा बुझ्न, पछि पछि त कुरा नै नभई कुरा बुझ्नु, मानौ दुई शरीर र दुई आत्मा एउटै चालमा झन्क्रित हुन्थे एउटा यस्तो फ्रिक्वेन्सीमा जो हाम्रो परिचित इन्द्रियभन्दा बाहिर छ। कि प्रेम यसैलाई भन्छन् निर्मल, मलाई थाहा छैन, म जान्दिनँ। जीवनमा मैले कैयौँ पटक प्रेम गरेको छु, तर प्रत्येक पटकको तीव्रतामा फरक छ लिइन्। सायद प्रेम प्रतिक्रिया हो, सायद प्रेम रेसिप्रोकल हो, अथवा प्रेम केही होइन, हाम्रो मानसिक स्तरको एउटा यस्तो ट्रान्समिसन हो जो आफ्नो स्वरको थात कस्दछ। स्लो निर्मल, स्लो लिन। कलेजमा पढ्दा एउटी मेरी सहपाठिनी थिइन्, पहिलो प्रेम मेरो तिनीसँग भयो। किताब बोकेको तिनको रूपले मलाई कसरी एक असीम सुख दिन्थ्यो, तिनको वरिपरिको हावामा एक मिठो मिठो गन्ध, तिनको वरिपरि बेरिएको कौमार्यमा एक अनौठो अनौठो तृप्ति, आज म बुझ्दैछु त्यो प्रेम थिएन लिन, त्यो म भित्र लुकेको कैयन कैयन कविताका पंक्तिले सौन्दर्यको माध्यमबाट खोजेको अभिव्यक्ति मात्र थियो। म भित्रका बायरन सेली जोन डन र ब्राउनिङहरूले मेरो मनको अन्धर गर्वबाट बाहिर आउने साधन अप्नाउन गरेको प्रयास मात्र थियो, त्यो प्रेम थिएन। औँलाका चालमा रौँमा बाटो अल्मलिएको भन्को आउँछ, लिन मानव स्वयंको त्यस्तै अनुभूतिलाई औँलाको प्रत्येकबाट जन्म दिने प्रयास गर्दैछ। ऊ स्वयं पनि त त्यो समय र अनुभवको संघार नागिसकी, मानौ अब औँलाका इशारा मात्र बाँकी छन् जो प्रकम्पनको मुद्रामा त्यस युगमा पुग्न सक्दछन्। त्यसपछि सम्बन्ध भयो मेरो अनेकसँग, ती सम्बन्धहरूलाई यौनका नदेखिने काँचो धागोले डोराएको थियो। ती सम्बन्धहरूमा मैले आफ्ना बाबु बराजुको मानव इतिहासको सम्पूर्ण युग गुजारिदिएँ। प्रत्येक पल्टको चरमानन्दमा मेरो माध्यमबाट बितिसकेको युग छिनभरिको निमित्त बाँच्न पुग्यो। ती कैयन कैयन जुनी सायद यिनै यौन सम्बन्धका माध्यमबाट मैले भोग्नुपर्ने नै थियो। सायद ती नभएका भए म वर्तमानमा पुग्न सक्दिनँ थिएँ होला, सायद वर्तमानमा नपुगेको भए मेरो तिमीसँग भेट हुने थिएन होला, सायद म अन्य साधारण मानिस चाहिँ असङ्ख्य जुनीकै घेरामा अल्मलिएर व्यतीतका चक्करबाट उम्किन नसकेर समाप्त हुन्थ्यो होला। लिमी लिन, तिमी मौन छौ। स्लो निर्मल, स्लो लिनलाई यी विश्वहरूको बीचको रिक्त अन्तरिक्ष पार्थ गर्न देऊ। तिमीले बोलेका शब्दहरू र तिमीले नबोलेका भावनाहरू यिनै हुन् ती दुई पखेटा जसको भरमा ऊ तिमी कहाँ आइपुग्छे। स्लो निर्मल स्लो। उसलाई अन्य साधारण केटी चाहिँ तिमीसँग उडान भर्न काँचो धागोको सहारा लिन खोज्ने नतुल्याऊ। लिन मलाई लाग्छ कहिलेकाहीँ मेरो कुनै जन्ममा मैले यसरी आफूलाई अभिव्यक्त गरेको छु। कैयौँ बाटोबाट आएको हुँ, कैयौँ गीत गाएको हुँ, पर्वत बनी उभिएको हुँ, नदी नाला बनी आएको मै हुँ, हुरी बनी दगुरिन्छु म, छाया बनी बिसाएको हुँ, यौवन बनी ढल्कन्छु म, माया बनी आएको
हुँ।
अनि निस्तब्धता निकै उत्सुक छ। निस्तब्धताका कविताका पङ्क्तिहरू मल्लिरहेछन्। बिहानी पख युक्लिप्टसको हुस्सुरु मल्लिए झैँ स्वरको सूर्य नउदाएसम्म मौनताको हुस्सु कसले फाड्ने। स्लो लिन स्लो। निर्ममलाई तिम्रो काखमा विसान पाउन देऊ। 84 लाख बाटोबाट निर्मल आएको छ। 84 लाख गीत निर्मलले गाएको छ। 84 लाख पर्वत पनि निर्मल ढेसिएको छ। 84 लाख नदीनाला पनि निर्मल हुत्तिएको छ। 84 लाख हुरी पनि निर्मल दगुरेको छ। 84 लाख छाया पनि निर्मल ढल्केको छ। आहा, आज मात्र त हो नि ऊ एक मायामा पुग्न सकेको छ। बल्ल 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 झर्राममा। स्लो 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 स्लो। लिनको छाया छ नि त्यो भित्तामा परिरहेको, त्यही छाया जसलाई मैनबत्तीले स्पन्दित गरिरहेछ। त्यो छाया अलि झुक्त छ, अझै अलि न्युरिन्छ र अझै अलि झुक्त छ र तल काखमा आँखा चिम्लेको निर्मलको परेलामा ओठले मायालु स्पर्श गर्दछन्। ज्वाम्म विस्फोट। भित्तामा टाँगिएको पेन्टिङले न्युरिँदै गएको लिनको छायाबाट मुक्ति पाउँछ। त्यस चित्रमा माछा पक्रिन बनेको एक बाँध छ देब्रेपट्टि, कालो डढेको काठको बाँध जसले पानीबाट निश्चल पारेको छ। दायाँपट्टि चित्रमा धपक्क बलिरहेको आगोको मुसला झैँ होइन होइन करोडौँ करोडौँ सुन्तला आकाशको टोकरीबाट घोप्टिए झैँ छ र खेत छन् हरिया हुँदाहुँदा गहिरी र निला भएका। पानी छेक्ने काठका 3 छेक बार छन् देब्रेपट्टि जसले बताउँछ अहिले खेतमा बाढी छैन। यो सुन्तला छ अनि जो मैनबत्तीको शिखामा धपक्क बलिरहेछ। यो एक उन्मुक्त उडान हो। यो उन्मुक्त उडान अथवा आन्दोलित उडान होइन निर्मलजी, होसमा हो। यो के तिम्रो लिनको सुन्तले कपाल होइन र जो विस्फोट बनी तिम्रो अनुहारमा ओहिरिएको छ? दाहिने आँखामा तिमी जो अग्नि देख्छौ नि त्यो स्पर्शको ज्वाला हो उसको सुन्तले रौँसँग। बायाँ आँखामा तिमी जो कालो छेकबार देख्छौ नि त्यो स्पर्श पर्खिरहेको युगानुयुगको अन्धकारको पत्र हो। त्यहाँ ज्योति अझै पुग्न बाँकी छ। यो पेन्टिङ होइन कसैको, यो तिम्री लिनको चुम्बनको स्पर्श हो। झम्म चट्र्याम्म। बिउज निर्मल, बिउज बिउज। क्विक निर्मल, क्विक क्विक। लिन केही बोल। हुन्छ, यो रात हो, हामी सँगै छौँ, के छ? तिमीबाट अङ्कमालमा बेरिएकी मैले नै हो, अङ्कमालमा बेरिएको तिमीलाई। पत्र पत्रबाट उम्री आउँछु म तिम्रै बाहुपासमा। तिम्रा श्वास प्रश्वास छर्छन् मेरा वरिपरि शीत चाहिँ, तिम्रा स्पन्दन लोलाइदिन्छन् मेरा कानका जालीहरू। लाग्छ मलाई म चुर्लुममा भइसकेँ सर्वाङ्गै स्वर्गिक। ओहो कस्तो स्वर्गिक। चुर्लुम्म झ्वाम्म विस्फोट यो दिब्रे आँखामा भएको अर्को ज्योतिको विस्फोट हो के भ्यानगोकको सनफ्लावरले पुनर्जन्म लिएन होइन होइन हो यो सनफ्लावर होइन यो लिनको दोस्रो चुम्बन हो झ्वाम्म 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 के तिमी चढेको नाउलाई लहरले आत्मसात गर्यो कि आँधी आयो कि हुरी आयो के भयो एभिलान्से उगार निर्मल आँखा 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 दलित थातमा बस्न पुगिसके मानौ दलिन सिपाहीका कतार नै हुन् एकनाश एक पङ्क्तिमा सोझा निर्मल रेकर्ड समाप्त भयो अब सम्झनाको लयमा विलिन नहौ शंकर लामिछानेको निबन्ध संग्रह एब्स्ट्राक्ट चिन्तन प्याजभित्र संग्रहित सम्झनाको लयमा विलिन हुँदै शीर्षकको निबन्ध हामीले अहिले वाचन गरेका थियौं लेखकले यसको शीर्षकसँगै उपशीर्षक दिनुभएको छ कथामा प्रयुक्त कविता चित्र र संगीतका स्रष्टालाई समर्पित भन्दै र यसलाई वाचन गरे सँगसँगै एब्स्ट्राक्ट चिन्तन प्याजको दोस्रो श्रृङ्खला आजको लागि पूरा भएको छ अर्को मंगलबार फेरि यही निबन्ध संग्रहको तेस्रो तथा अन्तिम श्रृङ्खला लिएर आउनेछौं तबसम्मका लागि प्राविधिक साथी सशेन्द्र गौतम र म अच्युत घिमिरे पनि बिदा हुन्छौं नमस्कार शुभरात्री